نحمد صلی اللہ رسول اکرم اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم السلام علیکم خواتین حضرات، آج مجھے مولانا روم کی ایک حکایت، اس وقت معلوم نہیں وہ ذہن میں کیوں آ گئی ایک دم سے، مولانا روم لکھتے ہیں کہ ایک صاحب کسی سے پیار کرتے تھے، تو ایک دن جس سے وہ پیار کرتے تھے اس کے گھر پہ گئے اور دروازے کو نوک کیا، تو دروازے پہ نوک کرنے کے جواب میں دروازہ کھلا اور وہاں سے آواز آئی کہ کون صاحب ہیں، تو جو وزٹ کر رہے تھے انہوں نے جواب دیا کہ یہ میں ہوں، انہوں نے کہا کہ یہاں نہ تو کوئی میں رہتا ہے نہ کوئی تم رہتے ہیں، تو دروازہ بند ہو گیا، یہ واپس آ گئے، تو ایک سال تک اس ہجر کی صحبت کو برداشت کرتے رہے، پھر دوبارہ اسی دروازے پہ جا کے حاضر ہو گئے اور نوک کیا، تو دروازے کے پیچھے سے آواز آئی کہ ہوز دیٹ، میں نے کہا کہ اٹس دی، دروازہ کھل گیا اور وہ صاحب انٹر ہو گئے، میں اور آپ ہم جیسے بہت سے لوگ اللہ کے دروازے پر دستک دیتے رہتے ہیں اور ہماری ہر دستک کے جواب میں اندر سے آواز یہی آتی ہے کہ ہو از دیئر، اور ہم اس آدمی کی طرح جواب دیتے ہیں کہ اٹس می، اور وہ دروازہ نہیں کھلتا ہمارے لیے، لیکن ہم میں سے جو آدمی اس بھید کو پا جاتا ہے کہ دروازے پر دستک دینے کے بعد ہماری دستک کے جواب میں جو آواز آئے گی جو کہ یہ پوچھے گا ہو از دیٹ، تو ہم نے میں اور تم کے قصے میں نہیں پڑھنا، یہ تو مولانا روم ہیں جو جنہوں نے، چونکہ علم بے پناہ تھا مولانا روم کے پاس، تو جو آدمی علم کے جتنے بڑے مقام پر فائز ہوتا ہے وہ اتنی ہی بڑی بات کرتا ہے، تو انہوں نے اپنی مثنوی میں اس حکایت کے ذریعے سے بات سمجھا دی کہ جب تک ہم رب کے ساتھ تو اور میں کے قصے میں رہتے ہیں تو دروازہ ہمارے لیے نہیں کھلتا، ہم داخل نہیں ہو پاتے وہاں، لیکن جب ہم اس قصے سے نکل جاتے ہیں تو دروازے کھل جاتے ہیں ہمارے لیے۔ ہمارے یہاں برے صغیر کے صوفی اکرام جو گزرے ہیں، چونکہ یہاں ایجوکیشن کا وہ لیول کبھی بھی نہیں رہا جو مولانا روم کا معیار تھا، تو ان کے چیزوں کو ایکسپریس کرنے کے طریقے تمثیل اور حکایت کے ذریعے نہیں تھے، بلکہ انہوں نے چھوٹی چھوٹی باتیں کہی جو بعد میں ان کے اقوال کہلائے۔ میرے اپنے مرشد صاحب یہ فرمایا کرتے تھے کہ تو کون اور میں کون، ہم ایک ہی تو ہیں۔ مولانا روم کی جو حکایت ہے اس کا جو لب لباب ہے، اس کا جو مورل ہے، اس کی جو جست ہے، اس کو جناب قبلہ بڑے شاہ صاحب نے اس ایک جملے میں کہا کہ تو کون اور میں کون، ہم ایک ہی تو ہیں۔ تو انسان جب پیار اور محبت کے اس مقام پر چلا جاتا ہے جہاں درمیان سے دوئی اٹھ جاتی ہے، یکجائی پیدا ہوتی ہے، اور جہاں یکجائی آ جائے وہاں دوسراہٹ کا سوال نہیں ہے۔ میں نے یہاں شاید پہلے دو باتیں عرض کی تھیں، ایک تو ان بزرگ کا قصہ بیان کیا تھا جن کے پاس لوگ دعائیں کرانے جاتے تھے اور اللہ تعالی کی عنایت تھی کو زبان سے کہہ دیا کرتے تھے کہ جاؤ یہ تمہارا کام ہو جائے گا، اور لوگوں کے کام ہو جاتے تھے. اسی شہر میں ایک صاحب رہتے تھے جن کا دعاؤں اور وظیفوں اور تعویذوں پہ یقین نہیں تھا. وہ ایک بار مشکل میں آ گئے تو ان کے دوستوں نے انہیں بارہا کہا کہ یہاں ایک بزرگ بیٹھتے ہیں، ان کے پاس اب دعا کے لیے چلے جائیے، دعا کرا لیں، اللہ تعالیٰ آپ کے مسائل حل کر دے گا. لیکن وہ اپنے عقیدے پر قائم تھے کہ میں نہیں جاتا، یہ سب ڈھکوسلے ہیں. لیکن جب حالات نے بہت مجبور کر دیا اور دوستوں نے بہت زور دیا تو وہ بدل ناخواستہ ان بزرگ کے پاس چلے گئے. صاحب نظر بزرگ تھے، انہوں نے دیکھ لیا کہ یہ جو شخص میرے پاس آیا ہے دعا کے لیے در حقیقت یقین نہیں رکھتا. تو انہوں نے احتیاط فرمائی کہ بجائے یہ جملہ کہنے کے کہ جاؤ تمہارا کام ہو جائے گا، انہوں نے کہا کہ اچھا میاں، اللہ مہربانی کرے گا، اللہ کو منظور ہوا تو وہ تمہارا کام کر دے گا. وہ شخص چلا گیا، جس کام کے لیے دعا کرائی تھی وہ کام نہیں ہوا. تو اس شخص نے دوستوں سے کہنا شروع کیا کہ میں تو تمہیں پہلے ہی کہتا تھا کہ یہ فراڈ ہے، سب بکواس ہے، اس آدمی نے لوگوں کو بیوقوف بنایا ہوا ہے، تم لوگ نہ جایا کرو اس کے پاس. تو دوستوں نے کہا کہ وہ تمہارا خیال ہے، تمہاری سوچ ہے، ہم تو جائیں گے. تو وہ صرف اپنے دوستوں کو اس فراڈ سے بچانے کے لیے صاحب اپنے دوستوں کے ساتھ پھر گئے ان کے پاس، اور جا کے ان پہ گرجنے برسنے لگے کہ کہاں کے تم ولی اللہ بنے بیٹھے ہو، تم نے کہا تھا تمہارا کام ہو جائے گا، وہ کام نہیں ہوا، بالکل الٹا خراب ہو گیا. تو ان صاحب نے بڑا پولائٹلی جواب دے دیا کہ بھائی یہ تو صرف رب ہے، جو چاہتا ہے وہ ہو جاتا ہے، میں رب کا ایک حقیر بندہ ہوں، اللہ کے حضور دعا کرنے والا ہوں، کچھ دعائیں قبول کرتا ہے اللہ کام کر دیتا ہے، کچھ دعائیں نہیں بھی قبول کرتا، وہ مالک ہے، اس کو کون مجبور کر سکتا. اب یہ کہہ تو دیا لیکن دل میں بڑے حیران ہوئے کہ یہ کیا ہوا، اتنے عرصے سے جو میں کہہ دیتا تھا وہ ہو جاتا تھا، اس مرتبہ کیا ہوا. تو بیٹھے بیٹھے نظر دوڑائی کہ یہ قصہ کیا ہے، تو پتا چلا کہ بات رب کو پسند نہیں آئی کہ اس نے دوسراہٹ کا مظاہرہ کر دیا یہ کہہ کے کہ اللہ کے حضور عرض کر دی ہے، انشاءاللہ تعالی اللہ نے چاہا تو کام ہو جائے گا. تو ڈانٹ یہ پڑی کہ کیا تمہیں مجھ پر بھروسہ ختم ہو گیا، یہ جو تم دوئی کے چکر میں پڑ گئے، پہلے تم مجھ پر بھروسہ کر کے کہ میں تمہارا دوست ہوں خود کہہ دیا کرتے تھے کہ جاؤ یہ کام ہو جائے گا، اور میں نے ہمیشہ تمہارے کام کر دیے، تو یہ تم نے آج دوسراہٹ کیسے پیدا کر لی میرے ساتھ. تو ان صاحب نے دل میں توبہ کی، معافی مانگی رب تعالیٰ سے، اور پہلے کے سٹائل میں نے کہا جامعہ تمہارا کام ہو جائے گا، اور وہ الحمدللہ ہو گیا. یہ جو رب کے ساتھ یکجائی کا قصہ ہے یہ بڑا امپورٹنٹ ہے. اور یاد رکھیے یکجائی اس وقت آتی ہے جب کسی کے ساتھ انسان کی محبت کے زمرے سے نکل کے عشق میں داخل ہو جائے. جب پوری طرح انسان عشق میں ڈوب جاتا ہے تو وہاں وہ جس سے عشق کر رہا ہوتا ہے اسے اپنی ذات سے علیحدہ نہیں سمجھتا، اپنی ذات کا حصہ سمجھتا ہے، یا خود کو اس کی ذات کا حصہ سمجھتا ہے. تو بڑے مان کے ساتھ اور بڑے اعتماد سے وہ کہتا ہے، اس کے بیہاف پر کمٹمنٹ کر لیتا ہے کہ اچھا جاؤ یہ کام ہو جائے گا تمہارا. یہ اولیاء اکرام بھی خوب گزرے ہیں. ایک زمانے میں جب میں اسٹوڈنٹ تھا اور ہائی اسکول میں پڑھتا تھا تو کتابوں میں ایک نام پڑھنے میں آیا، بلکہ ان کے دو چار قصے پڑھے، وہ تھے ملا نصر الدین۔ تو ہمارا یہ خیال تھا کہ یہ صاحب ترکی میں تھے اور یہ ترکی کے ون آف دی وائزسٹ مین، اور انہوں نے عقل کی باتیں انسانوں کو اپنے ان چھوٹے چھوٹے لطیفوں کے ذریعے سمجھائی ہیں۔ لیکن جب اس راہ پر آئے تو ایک انکشاف ہوا کہ ملا نصر الدین تو اولیاء اکرام کے گھڑا ہوا ایک کردار ہے، تو جو باتیں اولیاء اکرام سمجھانا چاہتے ہیں مجھ جیسے نالائق لوگوں کو، وہ ملا نصر الدین کے نام سے لطیفہ سنا دیتے ہیں، اور انسان اس لطیفے کو سن کے انجوائے بھی کرتا ہے اور اس کا موڈ خوشگوار ہو جاتا ہے۔ تو جب کوئی خوشگوار موڈ میں ہوتا ہے تو وہ ریسپٹیو ہوتا ہے، چیزوں کو رجسٹر کر لیتا ہے۔ تو یوں ملا نصر الدین کے نام سے کہی گئی ایک عقل کی بات جو لطیفے کی صورت میں کہی ہے، وہ انسان کے ذہن پہ نقش ہو جاتی ہے اور لاشعوری طور پر وہ اس سے نتیجہ ڈیرائیو کر لیتا ہے، اور جو کچھ اسے ڈیرائیو کرتا ہے اس پر پھر زندگی میں عمل کرتا ہے۔ یہ جو میں اکثر کہا کرتا ہوں کہ اولیاء اکرام انسانی نفسیات کے ماہر ہوتے ہیں، پروردگار ان کو انسانی نفسیات سکھا دیتا ہے، اور یہ انسانوں کو تعلیم اسی انداز میں دیتے ہیں۔ ان کے تعلیم دینے کا انداز ہر شخص کے ساتھ مختلف ہوگا۔ جنرلی تو یہ انڈائریکٹ میتھڈ یوز کرتے ہیں، کبھی ڈائریکٹ تعلیم نہیں دیتے، بہت انڈائریکٹ میتھڈ ہوتا ہے۔ بہت سی ڈانٹ، بلکہ اکثر ڈانٹ مجھے جو مرشد صاحب سے روز پڑتی رہی دن میں کئی کئی بار، وہ انڈائریکٹ ہوئی۔ بہت عرصہ پہلے ایک میرے کالیگ تھے، وہ جب بھی سرکاری دورے پر امریکہ جاتے تھے تو ظاہر ہے کہ گورنمنٹ میں سیلری وغیرہ زیادہ ہوتی نہیں، ٹور پر ہم لوگ جاتے ہیں، ایک نومینل تھا ٹی اے ڈی اے ملتا ہے۔ اب ان کا دل یہ چاہتا تھا کہ میرے لیے تحفہ لے جائیں، کچھ نہ کچھ خرید کے۔ تو کوبا کا بنا ہوا ایک سگار تھا جو بھٹو صاحب پیا کرتے تھے، اس وقت بھٹو صاحب پرائم منسٹر تھے، اور اس وقت اس سگار کی قیمت $100 تھی۔ تو یہ صاحب اکثر میرے لیے جب بھی کہیں سال دو سال میں امریکہ گئے تو ایک یا دو سگار اٹھا لاتے تھے۔ تو میں صرف شوق کیا شغل کے لیے ایک سگار کسی کو دے دیتا تھا اور ایک سگار سلگا کے تو پینے کی کوشش کرتا تھا۔ انہیل تو کر نہیں سکتا تھا، دھواں کی عادت نہیں ہے، تو اس کے پف اڑاتا رہتا تھا بیٹھا۔ ایک دن بڑے شاہ صاحب کے پاس میں بیٹھا ہوا تھا تو ایک اور صاحب آئے، میرے بھی جاننے والے تھے، تو وہ بات کرنے لگ گئے روحانی پرواز کی۔ تو اطمینان سے شاہ صاحب نے ان سے کہا کہ دیکھو میاں، دو تین چیزیں روحانی پرواز میں رکاوٹ بنتی ہیں۔ یہ جو سگریٹ ہے، یہ اس کا دھواں، اس کی سمیل روحانی پرواز میں بہت رکاوٹ ہے، بہت بڑی رکاوٹ ہے۔ کچھ لوگ اس کا حل یہ نکالتے ہیں کہ مہنگے والا سگریٹ پی لیتے ہیں، کچھ یہ کرتے ہیں سال دو سال میں ایک آدھ سگار پی لیتے ہیں، لیکن میں یہ بتاؤں کہ یہ سال دو سال میں پیا گیا کتنا مہنگا سگار کیوں نہ ہو، اس کی سمیل بھی رکاوٹ بن جاتی ہے۔ تو یہ فقیر اس طرح سے دوسرے کو ایجوکیٹ کرتے ہیں، بہت انڈائریکٹ میتھڈ ہوتا ہے۔ بات وہ ملا نصر الدین کی ہو رہی تھی۔ ملا نصر الدین صاحب کا ایک قصہ اس وقت مجھے یاد ہے، بڑا سبق آموز ہے، اگرچہ لطیفہ ہے لیکن بہت اس میں سبق پنہا ہے۔ جس زمانے کی بات میں کر رہا ہوں کہ ملا نصر الدین تھے، اس زمانے میں ترکی میں موڈ آف ٹرانسپورٹ زیادہ تر گدھا تھا، تو لوگ ایک شہر سے دوسرے شہر میں گدھے پر खुद भी सवार होके जाते थे और सामान भी उसी पर जाता था। मुल्ला नसरुद्दीन एक दिन एक शहर से दूसरे शहर में सफर कर रहे थे और अपने गधे पर बैठे हुए थे। गधे की फितरत में ये बात है कि जहां उसे किसी दूसरे गधे की ड्रॉपिंग्स दिखाई देंगी उसे सूंघता जरूर है। तो मुल्ला नसरुद्दीन चूंकि काफले के रास्ते पर सफर कर रहे थे, जिस रास्ते से जिस जगह से काफले गुजरते हैं तो काफलों की गुजरगाह थी, तो ऑब्वियसली थोड़े थोड़े फासले पर उनसे पहले गुजरे हुए गधों की ड्रॉपिंग्स पड़ी हुई थी। इनका गधा हर दो चार फरलांग के बाद रुकता था और पहले से गिरी हुई ड्रॉपिंग्स को सूंघता था। जाहिर है सूंघने के लिए उसे अपने गर्दन नीची करना होती थी, तो मुल्ला नसरुद्दीन को तकलीफ होती थी कि ये भी उसके साथ झुकते चले जाते थे। जब तंग आ गए तो इन्होंने एक अजीब काम ये किया कि अपने सामान में से एक थैला निकाला और जिस ड्रॉपिंग को गधा सूंघता था वो उठाकर उस थैले में डाल लेते थे। तो शाम को जब एक सराय में जाके पड़ाव डाला रात गुजारने के लिए, तो गधे को सराय के साथ बने हुए स्टेबल में बांधा और उसके बाद वो थैला निकाला जिसमें उन्होंने गधों की ड्रॉपिंग इकट्ठी की थी और अपने गधे के मुंह पे चढ़ा दिया। तो गधे का सांस रुकने लगा तो उसने उछल कूद मचाई। तो जो लोग सराय में और आए हुए थे उन्होंने इनसे कहा कि अजीब बेरहम इंसान हो, सारा दिन इस बेजुबान पर तुमने सवारी की है, ये सफर करता आया है, अब रात उसको आराम के लिए मिली है और तुमने उसके मुंह पर यह थैला चढ़ा दिया है, तो कुछ खौफ खुदा करो, क्यों जुल्म करते हो। तो मुल्ला नसरुद्दीन ने कहा कि मेरा इसमें कोई कसूर नहीं है, ये तो इन ड्रॉपिंग्स को इसने पसंद किया, मैंने सिर्फ इसे उठा के इकट्ठा कर लिया, तो जो इसने पसंद किया है उसका खुमियाजा इसको भुगतना चाहिए। अब यह है तो एक जोक, लेकिन इसके अंदर इतना बड़ा एक सबक छुपा है कि आदमी इसको पहली बार सुन के तो मुस्कुराता है, लेकिन थोड़ी देर के बाद जब इस पर गौर करता है तो उसे एक बहुत बड़ा सबक मिलता है कि चीजों को सिलेक्ट करने में मुझे केयरफुल रहना पड़े वरना मुझे वो भुगतना होगा फिर। तो ये औलिया इकराम का ये तरीका रहा कि अपने पास आने वालों को तालीम वो इनडायरेक्ट मेथड से देते हैं ताकि बोरियत भी ना हो और दूसरे के दिल में उतर जाए। जैसे मैंने शुरू में अर्ज किया कि मुझे नहीं मालूम ये बातें क्यों आज मेरे जहन में आ गईं, हालांकि इन बातों का इस नशिस्त से कोई ताल्लुक था नहीं, लेकिन आज यहां जब मैं दुरूद शरीफ पढ़ रहा था तो उसे जहन में आया कि ये हिकायत बड़ी मजे की है मौलाना रूम की, तो आपके भी गोश गुजार कर दूं। इससे हरगिज ये मुराद ना लीजिएगा कि मैं आपको कुछ सिखाना चाह रहा था, मेरा ऐसा कतन कोई इरादा नहीं कि आपको कुछ सिखा दिया जाए, तो ये तो हिकायत अच्छी याद आई आपको सुना दी। किसी साहब ने एक सवाल पूछा है कि शाम से क्या मुराद है, किस वक्त से लेकर किस वक्त तक होती है। मुसलमानों के यहां शाम मगरिब से थोड़ा पहले शुरू होती है और मुकम्मल अंधेरा छा जाने तक शाम का वक्त रहता है। ये गालबन इनसे किसी ने कहा होगा कि शाम के वक्त ये पढ़ लीजिए, जब कोई ये कहता है कि शाम को ये पढ़ लीजिए तो मुराद नमाज मगरिब के बाद का वक्त होता है, लेकिन अंग्रेज की शाम तो सोते वक्त तक रहती है, वो सूरज गरूब होने से लेके सोते वक्त तक गुड इवनिंग ही कहता है और गुड नाइट सिर्फ उस वक्त कहेगा जब किसी से रुखसत हो रहा होगा या अपने बेड पर जा रहा होगा। एक और किसी साहब ने सवाल किया है कि जिस दिन कोई वजीफा किसी वजह से छूट जाए تو کیا اس کو ادا کرنے کا کوئی طریقہ ہے؟ وظائف کے سلسلے میں، تسبیحات کے اور ذکر اذکار کے سلسلے میں بہت تفصیل سے یہاں گفتگو ہوئی تھی، اور اس وقت یہ میکنزم بھی میں نے عرض کرنے کی کوشش کی تھی کہ جب ناغا ہو جائے تو ہوتا کیا ہے، ریگولرلی ہم پڑھ رہے ہیں تو اس سے کیا اثرات مرتب ہوتے ہیں. میں ذاتی طور پر تو یہ آپ سے گزارش کروں گا کہ کسی حال میں بھی اپنے ذکر اذکار اور وظائف کو چھوڑیے نہیں، ماں سوائے کہ قدرت کی طرف سے کوئی مجبوری ہو جائے. بعض اوقات ہوتا یہ ہے کہ ایسی سچویشن میں ہم ہوتے ہیں کہ ہم پڑھ نہیں پاتے ہیں، تو پھر اس میں ناغہ نہ کیا جائے، جو ہی فرصت ملے اس وقت پڑھ لیا جائے وہ بہتر ہے. ناغہ کرنے سے بہرحال بہتر ہے لیکن ٹھیک نہیں ہے وہ بات بھی. تو کوشش یہ کی جانی چاہیے کہ ہم اپنے معمولات کو اس طرح سے آرگنائز کر لیں کہ جو ہمارے ذکر اذکار کے اوقات ہیں، یاد الہی کے اوقات ہیں، اس وقت کوئی ایسی مصروفیت نہ آنے پائے جو اس میں خارج ہو جائے. یہ ایک سوال پچھلی مرتبہ، بلکہ دو سوال رہ گئے تھے کسی صاحب کے، تو میں نے یہ عرض کی تھی کہ میں آئندہ نشست میں اس کا جواب دینے کی کوشش کروں گا. سوال یہ تھا کہ انہوں نے میرے کسی گفتگو کا حوالہ دیا ہے کہ اس میں میں نے کہا تھا کہ حضرت مجدد الافثانی پہلے مجدد ہیں اسلام کے، لیکن میرے پڑھنے میں آیا ہے کہ حضرت مجدد الافثانی دوسرے ہزار سال کے مجدد ہیں. پہلے مجدد حضرت عمر بن عبدالعزیز ہیں. سب ہم سمار دی ادر، ایک ہمارا ایک کلچر ایسا بنا، اور میں بھی اس سے باہر نہیں ہوں، میں صرف دوسروں کے لیے نہیں کہہ رہا، اپنی ذات کے بارے میں بھی یہ بات عرض کر رہا ہوں. ہم کسی بھی چیز کو صرف سطحی طور پر دیکھتے ہیں یا سطحی طور پر لیتے ہیں. جس جگہ میں نے عرض کیا تھا تو میں نے کہا تھا کہ مجدد دو طرح کے ہوتے ہیں، ایک تو صرف مجدد کہلاتے ہیں، ایک مجدد کامل ہوتے ہیں. جو عام مجدد ہے وہ دنیا میں آتے ہیں ایٹ دی ٹرن آف ایچ سینچری، اور جو مجدد کامل ہے وہ آتے ہیں ایٹ دی ٹرن آف ایچ ملینیم. حضرت عمر بن عبدالعزیز وہ مجدد تھے جو 100 سال کے مکمل ہونے پر ظاہر ہوتے ہیں، اور حضرت مجدد الافثانی وہ مجدد ہیں جو 1000 سال کے بعد آتے ہیں. تو حضرت عمر بن عبدالعزیز صاحب کے مجدد کامل نہ ہونے کے بارے میں ایک دلیل یہ بھی ہے کہ اسلام کے 1000 سال تو اکبر اعظم کے زمانے میں پورے ہوئے، تو ابتدا ہوئی آپ صلی اللہ علیہ وسلم کی حیات طیبہ میں جب نبوت کا اعلان ہوا، تو نبی آخر الزمان صلی اللہ علیہ وسلم کہ ہوتے ہوئے کسی مجدد کے آنے کا کوئی سوال ہی نہیں تھا. تو جب 1000 سال مکمل ہوں گے تو وہ مجدد کامل آئے گا، اور وہ تھے حضرت مجدد الافثانی. حضرت عمر بن عبدالعزیز 100 سال کے بعد آئے ہیں، تو ہیں وہ مجدد لیکن وہ ذرا سے لیول کا فرق ہے. دوسرا سوال یہ ہے کہ انسانی اعضاء عطیہ کرنا کیسا ہے اسلام میں، کیا یہ جائز ہے؟ دیکھیے صاحب، جیسے میں نے پہلے بھی 2-3 موقعوں پر گزارش کی کہ فتویٰ دینا صرف ان لوگوں کو سزاوار ہے جو اس کے لیے مجاز ہیں، ان کے نام کے ساتھ مفتی لگتا ہے. یہ لوگ پراپرلی کوالیفائڈ ہوتے ہیں اور آتھورائز کیے گئے ہوتے ہیں کہ یہ فتویٰ جاری کر سکتے ہیں، اور ان کا فتویٰ تسلیم ہوتا ہے. میں اس کا مجاز نہیں ہوں کہ فتویٰ دوں، میں تو ایک مسئلے کو ایکسپلین کر دوں گا آپ کو، فتویٰ نہیں دے سکتا میں، وہ کوئی مفتی ہی دے گا. اس پر کافی بحث ہوتی رہی ہے پچھلے 10 سال میں کہ اسلام میں اعضا کا عطیہ کرنا جائز ہے یا نہیں ہے. بدقسمتی سے اس پر بھی دو رائے پیدا ہو گئیں علماء کے درمیان اور دونوں طرف سے فتوے جاری کیے گئے. ایک سکول آف تھاٹ علماء کا یہ کہتا ہے کہ یہ جائز ہے, لیکن ایک بڑا سکول آف تھاٹ جو میجورٹی میں ہے وہ یہ کہتا ہے کہ اپنے اعضاء کو عطیہ نہیں کیا جا سکتا. غالباً ان کے ذہن میں یہ فتویٰ دیتے وقت یہ ہوگا, غالباً کہہ رہا ہوں, یہ میرا گیس ہے, کہ چونکہ یہ بات ہم پر بڑی واضح کر دی گئی ہے کہ جسم ہمارے پاس اللہ کی امانت ہے اور اس جسم کو تکلیف نہ دینے کے بارے میں ہمیں تلقین کی گئی ہے کہ ہم اپنے آپ کو ایذا نہ پہنچائیں. تو اگر یہ جسم ہمارے پاس امانت ہے تو ان علماء کے ذہن میں شاید یہ ہوگا کہ اگر ہم اپنا کوئی عضو عطیہ کر دیتے ہیں تو ہم اس امانت میں خیانت کر رہے ہوں گے. یہ غالباً ان کے ذہن میں یہ ہونا چاہیے. تو یہ دونوں سکول آف تھاٹ موجود ہیں, ایک بہت میجورٹی میں ہے کہ عطیہ نہیں کیا جا سکتا, دوسرا سکول آف تھاٹ یہ کہتا ہے کہ عطیہ دیا جا سکتا ہے. اب آپ جس کو چاہے اس کو فالو کر لیجئے. ایک اور انہی کا سوال ہے, غالباً نے ای میل سے بھیجا ہے کہ ان یور لیٹسٹ لیکچر 180 ان ریپلائنگ ٹو اے کوسچن یو سجیسٹڈ دیٹ ایز پر روحانیت رولز ون شوڈ سیک دعا اونلی فرام ہز مرشد. مائی کوشچن از واٹ اباؤٹ اے سینفل پرسن لائک می ہو ہیز نو مرشد اینڈ نیڈ گائیڈنس. کین سیٹ پرسن آس فار دعا ٹو اینی اہل علم؟ Is a person who is out of Pakistan can choose a murshid by listening lectures on internet and then requesting that sahib-e-ilm to be his murshid. If that sahib-e-ilm beautifully refuses to be his murshid, but that person still feels from the bottom of his heart that his sahib-e-ilm is his murshid, will this work due to one vitrific? If this person offer after Isha prayers 2 rakat nafal for murshid, who has not given him his consent to be his murshid, will this person will have duas and guidance from the murshid? اس سلسلے میں پہلے بھی میں نے ایک گزارش کی. یہ بالکل ایسا ہے کہ اگر گورنمنٹ آف پاکستان کسی سے یہ کہے کہ آپ ہماری ملازمت میں آئے بغیر اتنی تنخواہ ہم سے لے سکتے ہیں اور یہ فیسلٹیز ہم سے لے سکتے ہیں اور یہ آپ کو تاعمر اویلیبل ہوں گی, لیکن وہ آدمی اس پر مصر ہو کے ساتھ میں ملازمت ضرور کروں گا, اس غلامی میں میں ضرور جاؤں گا. آپ کسی صاحب علم کے پاس چلے جائیے, اس سے سوال پوچھئے, وہ آپ کو انکار نہیں کرے گا, جواب دے گا. اس کی وجہ یہ ہے کہ یہ علم اس کا اپنا نہیں ہے, اللہ کا عطا کردہ ہے. کوئی بھی اللہ کا بندہ اس کے پاس آتا ہے اور آ کر اس سے کوئی سوال کرتا ہے, کوئی نقطہ اس سے معلوم کرنا چاہتا ہے, تو وہ اگر انکار کر دے یا اگر کوئی دعا کے لیے کہہ دے تو وہ انکار کر دے, تو وہ صاحب علم اللہ کے یہاں کنجوس کہلائے گا, بخیل کہلائے گا, اور بخیل پر اللہ نے لعنت بھیجی ہے. تو کوئی صاحب علم یہ رسک نہیں لیتا کہ وہ رب کے نزدیک بخیل کہلائے. آپ کسی صاحب علم سے گائیڈنس کے لیے ریکویسٹ کر دیجئے, وہ آپ کو گائیڈنس پرووائڈ کر دے گا. لیکن اگر کوئی شخص, وہ جو رول جس کا حوالہ دیا انہوں نے میرے لیکچر 180 سے, وہ اپلیکیبل ہے صرف ان لوگوں پر جو کسی کو مرشد مان چکے ہیں اور ان مرشد نے انہیں اپنا شاگرد تسلیم کر لیا ہے. وہاں پر ये इंसान पर लाजिम हो जाता है कि वो किसी और शख्स के पास तालीम लेने के लिए न जाए, दुआ कराने न जाए, मदद न मांगे, उससे अपने मुर्शिद तक ही कन्फाइन रहे। बाकी ये रह गई बात कि आपने किसी अहले इल्म से कहा कि मुझे आप बैत कर लीजिए, और उसने आपको, आपके अल्फाज में मैं बात कर रहा हूं, कि ही रिफ्यूज्ड इन सच ब्यूटीफुल मैनर कि आप जवाब नहीं आगे से कुछ दे पाए। उसका हरगिज ये मतलब नहीं है कि उसने आपको इल्म देने से इनकार किया, वो तो आपको गुलामी से बचा रहा है। जिन दिनों बैत की बात हो रही थी तो बैत क्या है, मैंने अर्ज किया था कि अरबी जुबान के लफ्ज बै से ये लफ्ज डिराइव हुआ है। इसका मतलब है अपने आप को किसी के हाथ फरोख्त कर देना, जो गुलामी की शक्ल है। गुलाम भी तो फरोख्त होते थे किसी के हाथ। तो जब किसी का इंसान गुलाम हो गया तो वो अपने बहुत से हकूक खो बैठा, अपना हक के राय वो खो बैठा, जहन अप्लाई करने का हक वो खो बैठा, अपनी मर्जी वो खो बैठा। अब वो पाबंद है उस शख्स की मर्जी पर चले, उसके कहे पर चले जिसके हाथ पर उसने बैत कर ली है। आज के जमाने में ये मुमकिन नहीं होता। तो बजाय इसके कि इंसान एक मुआहदे की खिलाफवर्जी करे, क्या ये बेहतर नहीं कि इंसान बैत ही ना करे लेकिन किसी के पास जाता रहे, उससे इल्म लेता रहे। इंसान आजाद का आजाद रह गया और उसका मकसद भी हल हो गया। गाइडेंस जब चाहे उससे ले ले। मुर्शिद क्या करता है आपको बैत करने के बाद? ये थोड़ी है कि वो आपके सर पर कोई ताज सजा देगा, वो कुछ भी नहीं करता, सिर्फ आपको गाइड करता है, आपको इल्म देता है। तो अगर गुलामी में आए बगैर ये सब चीजें आपको अवेलेबल हैं तो आप अपने आप को बांधते क्यों हैं, उसके लिए मुसर क्यों होते हैं? तो ज्यादा अच्छा है। मैं तो नहीं चाहूंगा कि मैं गुलामी में चला जाऊं। वो और बात है कि मैं, मुझे बैत किया हुआ है मेरे मुर्शिद साहब ने, लेकिन वो जो आप लोगों के दिल में होता है कि बैत हाथ में हाथ देकर बैत होगा, वो मेरे मुर्शिद साहब ने भी कभी नहीं किया। वो भी निगाहों से बैत करते थे, मकसद ये था। वो ये कहते थे निगाहों से बैत करता हूं, मुराद ये थी कि वो दिल में तस्लीम कर लेते थे कि ठीक है, ये शख्स मेरे पास आता है और मैं पाबंद हूं कि इसको गाइड करूं। लीजिए बैत हो गई। मैंने भी हाथ में हाथ देके तो बैत नहीं की, लेकिन मुझे गाइड भी किया, खिलाफत भी अता फरमा दी। फिर एक और बड़ा करम फरमाया कि अपनी जेब मुझे अता फरमा दी और पब्लिकली ऐलान कर दिया कि मैंने अपनी आज से जेब इसे दे दी। बगैर बैत के ही सब कुछ हुआ, अगर वो फॉर्मल बैत से मुराद है आपकी तो। बाकी ये कि आप किसी शख्स को मुर्शिद तस्लीम करते हैं, उसके लिए दो नफल नमाज ईशा के बाद पढ़ते हैं, उसका सवाब आप उस शख्स की रूह को बख्शने की अल्लाह के हजूर रिक्वेस्ट करते हैं, सवाब उसकी रूह को पहुंचेगा, आपको भी उतना ही अजर अल्लाह अता फरमाएगा जितना वो सवाब उसको देगा। बड़ा अच्छा फेल है, अल्लाह को ये बात बहुत पसंद आती है। जब यहां एक बार दुआ का जिक्र हो रहा था तो मैंने अर्ज की थी कि अगर आप अल्लाह से ये चाहें कि वो आपकी दुआएं जरूर कबूल करे, तो उसका आसान तरीन मेथड यह है कि अपने दुश्मनों के लिए दुआ कीजिए। अपने लिए दुआ ना कीजिए, अपने दुश्मनों के लिए दुआ कीजिए कि या बारी ताला, ये शख्स है वो मुश्किल में है, तू रहम फरमा उस पर और उसकी ये मुश्किल आसान फरमा दे। मैं ये तो नहीं जानता कि आपके दुश्मन की मुश्किलात हल हो जाएंगी या नहीं हो जाएंगी, लेकिन ये मैं जानता हूं कि बात अल्लाह को इतनी पसंद आएगी कि आप पर वो अपनी रहमतें निछावर कर देगा इस बात पर। तो दूसरों के लिए, दूसरों का भला चाहना, दूसरों के काम आना, दूसरों के लिए अच्छाई का सोचना, ये रब को बड़ा अजीज है और उसका अजर खुद इंसान को ज्यादा मिलता है। بہت اللہ عطا کرتا ہے تو ضرور نفل پڑھیے جس کے لیے بھی پڑھنا چاہتے ہیں آپ. کسی صاحب نے ایک سوال کیا ہے کہ سورہ کہف کے مطالعے سے معلوم ہوتا ہے کہ حضرت موسیٰ علیہ السلام کے پاس علم لدنی نہیں تھا جبکہ حضرت خضر علیہ السلام کے پاس یہ علم تھا. کیا تمام انبیاء علم لدنی سے آراستہ نہیں ہوتے؟ ابھی میں نے عرض کیا تھا کہ ہم چیزوں کو سطح سے لیتے ہیں, سطحی نظر رکھتے ہیں. جس انسان کی تعلیم و تربیت دونوں, تعلیم بھی اور تربیت بھی خود رب کرے گا, کیا اس کے پاس علم نہیں ہوگا؟ اس کو پورا علم عطا کیا جاتا ہے. ہر پیغمبر کے پاس بے پناہ علم ہوتا ہے. بات صرف اتنی ہے کہ کچھ لوگوں کے ذمے اللہ تعالی ایک طرح کی ڈیوٹی لگا دیتا ہے اور کسی کے ذمے دوسری طرح کی ڈیوٹی لگا دیتا ہے. جتنے بھی پیغمبر آئے ہیں ان کے ذمے ڈیوٹی یہ تھی کہ اللہ کا پیغام اس کے بندوں تک وہ پہنچا دیں. ایک دوسرا, ان کی زندگی احکامات الہی کے مطابق گزرے تاکہ وہ دوسروں کے لیے نمونہ بن جائیں اور ان کی امت ان کی سنت پر عمل کر کے رب تعالیٰ کے دیے ہوئے راستے پر چل جائے. پیغمبر کے ذمے یہ کام رہا. حضرت خضر علیہ السلام کے ذمے اور طرح کے کام ہیں. وہ اللہ کے احکامات کی تعمیل کرتے ہیں, وقتاً فقتاً جو ان کو احکامات دیے جاتے ہیں وہ اسے کیری آؤٹ کرتے ہیں. اس طرح سے ایک اسپیسیفک جاب ان کے ذمے نہیں ہے. جہاں ہم دھوکہ کھاتے ہیں وہ شاید وہ قصہ ہے جو ان کے اور حضرت موسیٰ علیہ السلام کے درمیان ڈائیلاگ ہوا, اس سے ہم دھوکہ کھاتے ہیں. بات یہ ہے کہ رب تعالیٰ نے حضرت خضر علیہ السلام کو احکامات دیے کہ اس کشتی کو ڈبو دو ورنہ یہ ہو جائے گا, اس دیوار کو ڈھا دو ورنہ یہ ہو جائے گا, اس بچے کو ختم کر دو ورنہ یہ ہو جائے گا. وہ حکمت حضرت موسیٰ علیہ السلام کو نہیں بتائی گئی, وہ جواب ان کے ذمے نہیں تھا. اس پر حضرت موسیٰ علیہ السلام کو حیرت ہوئی. جب ایکسپلین کیا تو ٹھیک ہو گیا معاملہ. رب کی مصلحتوں کو, رب کے کارخانے قدرت کو کوئی شخص خواب کوئی کیوں نہ ہو پوری طرح کبھی نہیں جان سکا. وہ اپنی مصلحتیں اپنے اسرار وہ خود ہی جانتا ہے. تو حضرت موسیٰ علیہ السلام بڑے جید پیغمبر تھے اللہ کے, لیکن جانتے وہ بھی اتنے ہی تھے جتنا اللہ تعالی نے ان کو علم عطا فرمایا تھا. حضرت خضر علیہ السلام سے اگر ان چیزوں سے ہٹ کے کوئی سوال کر لیا جاتا وہ جواب نہیں دے سکتے تھے, اس لیے کہ ان کے علم میں نہیں ہوتی کوئی چیز. وہ بھی اتنا ہی علم رکھتے ہیں جتنا اللہ تعالیٰ انہیں عطا کر دیتا ہے. ایک اور بات میں یہ عرض کروں کہ ہمیں یہ زیبا نہیں ہے کہ ہم اتنی بڑی ہستیوں کا آپس میں موازنہ کریں, اس لیے کہ ہم اتنے چھوٹے لوگ ہیں. کم از کم میں یہ سمجھتا ہوں کہ ان کا عشر عشیر بھی نہیں ہم. کسی بھی شخص کے علم کی ایکسٹینٹ کا اندازہ صرف اس وقت کیا جا سکتا ہے جب ہمارے پاس ان سے زیادہ علم ہو. کسی شخص کی ایکسپرٹیز کو ہم چیلنج اس وقت کر سکتے ہیں, اس پر رائے صرف اس وقت دے سکتے ہیں جب ہم اس سے زیادہ ایکسپرٹ ہوں. تو پیغمبر کے علم پر رائے دینے کے لیے یہ ضروری ہے کہ کسی شخص کے پاس اس پیغمبر کے علم سے زیادہ علم ہو. یہ بالکل ایسا ہے کہ आज अगर जंग हो जाए, ये मैंने 71 की लड़ाई में देखा है मामला, तो एक आदमी जो तालीम प्राइमरी स्कूल की भी हासिल नहीं कर सका, सड़क के किनारे खड़ा हुआ गंडेरियां बेच रहा है, वो बेदरेग कमेंट पास कर देगा कि ये लाहौर पर जो कमांडर है हमारा, इसको कुछ पता ही नहीं है, वो अपनी फौज को इधर से ले जाए यूं कर ले और यहां से यूं कर ले, तो देखो अमृतसर 2 मिनट में फतह हो जाएगा। हालांकि जिस आदमी पर वो कमेंट कर रहा है उसकी पूरी जिंदगी इसी इल्म को हासिल करने में गुजर गई है और तजर्बा उसका 30-32 साल का हो गया है, अब उस पर वो बेदरे कमेंट कर देगा। सर्जन है, बहुत एक्सपीरियंस सर्जन है, उम्र गुजर गई उसकी तालीम हासिल करते करते और ऑपरेशंस करते करते, हम जिन्हें सर्जरी के अल्फाबेट्स नहीं आते, हम बड़ा बेधड़क उस सर्जन की एक्सपर्टीज पर कमेंट कर देंगे कि इसको पता ही नहीं सर्जरी होती क्या है। पैगंबर की इल्म पर कमेंट करने से हमेशा गुरेज करना चाहिए। हम लोग बहुत छोटे हैं उस काम के लिए। हां, अगर किसी शख्स पर अल्लाह ऐसी रहमतें नाजिल फरमा दे कि उसके पास पैगंबर से ज्यादा इल्म आ जाए, जो कि नहीं आएगा कभी, तो फिर वो कमेंट करने का हक रखता है। तो मेरी आपसे मुअद्दबाना और मुखलिसाना गुजारिश ये होगी कि हम इस एरिया में पांव न रखें ताकि हम गुनहगार ना हों, किसी को छोटा और किसी को बड़ा समझ के। दूसरा इन्होंने सवाल यह किया कि क्या इल्म लुदनी तमाम औलिया अल्लाह को अता होता है। ये इस सिलसिले में मैं एक अर्ज कर दूं कि इल्म लुदनी है क्या। असरार इलाही से वाकफियत का नाम इल्म लुदनी है। रब ताला भी, जैसे मैंने अर्ज किया कि कोई शख्स अल्लाह के तमाम असरार से वाकिफ नहीं हो सकता, सिर्फ उतना ही वाकिफ हो सकता है जितना रब ताला चाहे, जितनी रब की रहमत हो उस पर, रब ताला उससे खुश हो, उसको इनाम अता फरमाए कि तुम इतने हिस्से को देख लो, तो उससे वाकिफ हो जाएगा वो। तो ये इल्म लुदनी असल में इल्म है इसरार इलाही का। हर वली अल्लाह बनता कैसे है? वो शख्स जिससे रब राजी हो जाए, खुश हो जाए, उसे अपना दोस्त बना ले, वो वली अल्लाह है। तो रब जिससे राजी होता है उसे दीन की समझ अता फरमा देता है, और जिसे दीन की समझ अता फरमाता है उसे इल्म अता फरमा देता है, और जिसे इल्म अता फरमाता है उसे अक्ल दानिश अता फरमा देता है। तो इल्म के एक्सटेंट में फर्क है, किस डिग्री का इल्म है, किस दर्जे का है, किस हद तक का है इल्म, ये तो फर्क है। लेकिन थोड़ा सा भी जिसे इल्म मिला उसे इल्म लुदनी तो हासिल हो गया, और वो ऐसा इल्म है जो मुहित है हमारे तमाम दुनियावी उलूम पर। जब वो इल्म हासिल होता है तो कॉरस्पॉन्डिंग डिग्री का इल्म दुनियावी भी आ जाता है उसको, लेकिन होता वो कॉरस्पॉन्डिंग टू दी अमाउंट ऑफ इल्म लुदनी विच हैज बीन अवॉर्डेड टू दैट मैन। तो वो डिग्री का फर्क है उसमें। ये तीसरा सवाल भी इसी तरह का है कि देखा गया है कि आला जर्फ साहेब इल्म और इरफान अपने पास आने वालों को यकमुश्त बड़ी मकदार में इल्म अता कर देते हैं, जिससे वो 2-2.5 साल की मुद्दत में साहिबान कशफ करामत बन जाते हैं, लेकिन तरबियत की कमी की वजह से वो ये इल्म जाया कर बैठते हैं। अज़राए करम रहनुमाई फरमाइए कि इल्म के इस ज़िया से कैसे बचा जा सकता है, गुजरते वक्त के साथ इस इल्म और अल्लाह के कुर्ब में मजीद इजाफा क्यों कर मुमकिन है। बात यह है कि ये ज़र्फ की बात नहीं है, क्योंकि इल्म लुदनी अलूम इलैया मिलते ही उस आदमी को है जिसका ज़र्फ रब ताला बहुत बड़ा कर देता है, ज़र्फ के खास मयार से कम सतह पर रहे आदमी तो उसे ये इल्म अता नहीं होगा, क्योंकि इसके अंदर जो कुछ इंसान देखता है उसे एब्जॉर्ब करना पड़ता है अपने अंदर, अपने ही अंदर गर्क कर देता है चीजों को इंसान। वो जर्फ की बात नहीं है, वो मजाज की बात है। जितने साहिबान इल्म हैं उनके मजाज मुख्तलिफ हैं। कुछ लोग हैं जो इतने धीमे और इतने माइल्ड और इतने नर्म मजाज होती हैं कि मखलूक का मजमा लगाए रखते हैं अपने इर्द गिर्द, मखलूक बैठी रहती है, नहीं घबराते वो। कुछ साहिबान ऐसे हैं जो सिर्फ सिलेक्टेड लोगों को अपने पास आने देते हैं, जिनको वो चाहते हैं कि आ जाएं मेरे पास। कुछ लोग हैं लोगों का बार बार आना पसंद नहीं करते, वो ये चाहते हैं कि मेरे पास आदमी सिर्फ उसी वक्त आए जब उसे जरूरत हो, मुझसे रब्ता न रखे कोई। कुछ साहिबान बिल्कुल ही नहीं करीब आने देते अपने। उनका मजाज जो जिंदगी में होता है वही कैफियत उनके मजार पर दिखाई देगी आपको। ये लोग जो ये चाहते हैं कि कोई आदमी मेरे पास बार बार ना आए, ये वो लोग हैं कि वो ये चाहते हैं कि ये बंदा आया है मैं इसकी तवक्को से ज्यादा इसको दे दूं और ये एक ही बार फारिग होकर चला जाए, दोबारा ना आए मेरे पास ये शख्स, वो दे देते हैं। और ये दुरुस्त है कि इल्म से ज्यादा जरूरी चीज तरबियत है। जब तक कि किसी शख्स की तरबियत नहीं हो पाएगी वो इल्म को संभाल नहीं सकता, जाया कर देगा। साहिब इल्म की मेहरबानी से वो कश्फ करामात के मकाम तक तो चला गया, लेकिन तरबियत में अगर कमी है तो वो उसके मुताबिक बिहेव नहीं कर सकेगा, वो खो देगा सब कुछ। अगर कोई साहिब इल्म आप पर मेहरबानी करता है, आपको इल्म अता कर देता है, तो अपनी तरबियत की जुस्तजू कर लीजिए। वो जो आपने पूछा कि मजीद इजाफा क्यों कर मुमकिन है, तो अपनी तरबियत खुद कर लीजिए मुख्तलिफ मेथड्स के जरिए, वरना ये चला जाता है। ये जरूर बात है, ये देखा है, तजर्बा है, इसमें तरबियत का होना ज्यादा जरूरी है। और तरबियत एक लंबा वक्त लेती है, एफर्ट भी लगती है उसमें, उसमें वक्त भी लगता है, लेकिन तरबियत बहरहाल इल्म से कहीं ज्यादा अहम है। इंशाअल्लाह ताला बशर्ते जिंदगी अगली इतवार मुलाकात होती है आपसे। अस्सलामु अलैकुम।